रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मीना गुरुङ। प्राविधिक मित्र दिलुसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजकी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानवाधिकारमा आधारित संरक्षण, सहअस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछौ। आजको श्रृङ्खलामा हामी मुस्ताङको स्याङ, चिमाङ, कास्कीको छमरङ र लमजुङको घले गाउँका गाउँ अगुवाहरूसँग समुदायमा आधारित अनुगमन र सूचना प्रणालीसँग सम्बन्धित भएर सांस्कृतिक सम्पदा, हाम्रै गाउँघरको प्राकृतिक वनस्पति संरक्षणमा भएका कामहरूको बारेमा कुराकानी र छलफल सुनाउनेछौ। सिबिमिस अर्थात् कम्युनिटी बेस्ड मोनिटरिङ एन्ड इन्फर्मेसन सिस्टम, समुदायमा आधारित अनुगमन र सूचना प्रणाली भन्नाले समुदायले आफै आफ्नो भूस्रोत, वातावरण र सांस्कृतिक सम्पदाको अवस्था अनुगमन गर्ने प्रणाली हो। यसले आदिवासी जनजाति समुदायलाई आफ्नो परम्परागत ज्ञान र आधुनिक उपकरणलाई संयोजन गरेर स्थानीय सांस्कृतिक सम्पदा, जैविक वनस्पतिको संरक्षणको तथ्याङ्क सङ्कलन, विश्लेषण र उपयोग गर्न सक्षम बनाउँछ। यो प्रणालीले समुदायलाई आफ्नो प्राकृतिक स्रोत र पहिचानमाथि अधिकार दिलाउँछ र उनीहरूलाई दिगो विकासका निर्णयमा सहभागी बनाउँछ। यसै विषयमा केन्द्रित भएर आज हामीले मुस्ताङका चिमाङ गाउँका मुखिया धनबहादुर थकाली र स्याङ गाउँका मुखिया आयतलाल थकालीसँग संक्षेपमा कुराकानी गरेका छौँ। कार्यक्रमको सुरुवातमा सुनौ चिमाङका गाउँ मुखिया धनबहादुर थकालीसँगको यो कुराकानी। मुखियाज्यू, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
हजुर, धन्यवाद।
अहिले चाहिँ तपाईँको गाउँ चिमाङ होइन, चिमाङको मौसम चाहिँ कस्तो छ नि?
मौसम भन्नाले हिजो चाहिँ दिनभरि झरी हिमपात भयो, डाँडा काँडा डाँडा आधासम्म त हिउँ पर्यो, तल गाउँमा चाहिँ पानी मात्रै पर्यो, आज पनि पर्यो भए गाउँमा पनि हिउँ पर्ने सम्भावना थियो, तर आज चाहिँ घाम पनि लागेन, झरी पनि परेको छैन।
यो साइनो परियोजना अन्तर्गत चाहिँ हजुरहरूले धेरै काम गर्दै आउनु भएको छ होइन, यस अन्तर्गत चाहिँ भएको केही कामहरूको बारेमा चाहिँ थोरै बताइदिनुहोस् न।
साइनो परियोजनाबाट चाहिँ हामीले काम गरे अनुसार चाहिँ अब एउटा सुरुमा चाहिँ एउटा साइनो भनेको चिज चाहिँ यस्तो हो, यसरी सम्बन्ध गाँस्नु पर्छ, मायामा मात्र यसरी हुन्छ। जस्तै घर बनाउँदाखेरि ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा भने जस्तै गरेर मान्छे पनि त्यस्तै हुन्छन् भन्ने सम्बन्धमा चाहिँ गाउँको जनताहरूले र हामी स्वयंले राम्रो जानकारी पायौँ। र त्यस अन्तर्गत चाहिँ मान्छेलाई नभई नहुने हरियो जङ्गल, हरियो वन, पहिले त उखान थियो हरियो वन नेपालको धन भन्ने उखान थियो, तर त अहिले पनि छ। तैपनि हरियो वनलाई कसरी हुन्छ, हरियाली बनाऊँ र त्यो वनलाई चाहिँ नमासौँ भन्ने हिसाबले चाहिँ प्रत्येक घरमा चाहिँ सुधारिएको चुलो घर नछुटी गर्न चाहिँ हामीले प्रत्येक घरलाई सुधारेको चुलो चाहिँ एकुण्ड बाँड्न चाहिँ सफल भएको छौँ त्यही साइनो कार्यक्रमबाट। अझ पनि अरू क्रियाकलापहरू कसरी हुन्छ, जनतालाई सुविधा र कसरी हुन्छ, साइनो सम्बन्ध कसरी गाँस्नु पर्दो रहेछ भन्ने कुराहरू यसरी नै सबैको साझेदारबाट नै छलफल गरेर कसरी के गर्न सकिन्छ भन्ने छलफलमा जुटिरहेको छौँ।
यो परियोजना अन्तर्गत हजुरहरूले अब हाम्रो गाउँ घरमा भएको यो सांस्कृतिक सम्पदा होइन प्राकृतिक सम्पदा सँगसँगै अब वन जङ्गलमा पाउने वनस्पति चरा चुरुङ्गी जङ्गलहरूको तथ्याङ्क सङ्कलन गरेर किताब पनि प्रकाशन गर्ने अथवा एउटा सर्वे पनि गर्नुभएको थियो नि त हजुरहरूले होइन, प्रभावकारी रह्यो नि
उहाँहरूले जुन गाउँ सबै भेला दुई तिन तिन दिनको कार्यक्रम राखेर चाहिँ के पाइन्छ, के आवश्यक पर्छ भन्ने कुराहरूमा चाहिँ हामीले पुरा संलग्न गरेको थियौँ, गरेर पनि अब प्रकाशित गर्ने कुरामा अगाडि बढेको थियौँ। बढ्दा बढ्दा उहाँले चाहिँ अब प्रकाशित गर्ने प्रक्रिया त सुरु भइरहेछ, अहिले इङ्ग्लिसमा मात्र मोटामोटी चाहिँ एक प्रति हामीसँग आएको छ, पुरा नेपालीमा चाहिँ पुरा तथ्याङ्क चाहिँ आइभ्याएको छैन, उपलब्ध भइभ्याएको छैन, उहाँ काम चाहिँ सुरु हुँदैछ भन्ने उहाँबाट चाहिँ हामीलाई सूचना चाहिँ प्राप्त भएको छ।
त्यस्तो गर्दा चाहिँ के फाइदा भयो अनि यो चाहिँ गर्न चाहिँ आवश्यक छ कि छैन अथवा यसको महत्त्व चाहिँ कति रह्यो नि?
यसको महत्त्व भन्नाले अब अहिलेको जमाना परिवर्तन हुँदै गयो, त्यो भोलि आएर भावी सन्तानहरूले त्यो रुखलाई के भन्छ र आज पूजामा के चाहिन्छ, आफ्नो पितृ चरणलाई के चाहिन्छ भन्ने पनि नामै बिर्सिने, नामै तोक्ने नसक्ने जस्तो स्थिति परि आइराखेको हुनाले कमसेकम एउटा पुस्तकमा चाहिँ नाम उल्लेख गरेर राख्यो भने भोलि आउने भावी सन्तानले पनि त्यसको महत्त्व र त्यसको नाम चिनारी हुन्छ भन्ने चाहिँ हामीले ठुलो आशा राखेको छौँ। किनभने पछि भविष्यको लागि अहिले त अब भावी सन्तानहरू बाहिर बसे पनि जहाँ बसे पनि धेरै थोरै त बुढापाकाहरू गाउँ घरमा छन्, अब अचम्मरी जीवन त कसैले पनि लिएको छैन, ढिलो चारो त अब एपल जन्मेपछि मर्नै पर्छ, भोलि बुढापाका सबै चाहिँ मरिसक्यो भने त्यो कुन महत्त्व हो र त्यसको नाम के हो, त्यो त्यसमा चाहिँ त्यसको महत्त्व के छ के पनि थाहा नहुने स्थिति भइराखेको थियो, र एउटा किताबमा नाम समावेश गर्न पाए भने भोलि आउने सन्तान भावी सन्तानहरूले पनि त्यो चाहिँ नहराउने जिउँदो रहने स्थिति देखेकोले त्यो चाहिँ राम्रै लागेको छ।
जस्तै तपाईँकै गाउँमा अब विभिन्न अब एकदम पुरानो सांस्कृतिक सम्पदाहरू पनि छन् त होइन,
र
त्यो सर्वे अथवा सर्वेक्षण गर्दा चाहिँ त्यो बाहेक गाउँमा जुन देखिएको भन्दा अन्य लुकेर रहेको त सम्पदाहरू पनि खोज तलास अथवा खोज गर्दाखेरि चाहिँ देखा पर्यो होला, त्यो सम्पदाको संरक्षण प्रवर्धनमा चाहिँ यो कार्यक्रम चाहिँ कतिको महत्त्वपूर्ण छ?
अब अहिलेसम्म चाहिँ उहाँले कार्यक्रमबाट चाहिँ त्यसरी परम्पराबाट भएको लुकेको छिपेका इतिहासहरू नहटाउनु, भोलि आएर त्यो चाहिँ महत्त्वपूर्ण हुन जान्छ, भोलि भावी सन्तानले थाहा नहुन सक्छ भन्ने हिसाबबाट चाहिँ अहिले हाम्रो यहाँ मुसा जिल्ला भन्दाखेरि मेरै गाउँको चिमाङ गाउँमा चाहिँ हाम्रो यहाँ ठ्याक्कै भन्नुपर्दाखेरि थकाली दुई कुटुम्ब छ। दुई कुटुम्ब भन्नाले अब मेरो कुटुम्बमा पर्छ केर्किपल भन्ने कुटुम्ब पर्छ र अर्को कुटुम्ब पर्छ भर्ती फोपे भन्ने चाहिँ कुटुम्ब पर्छ। केर्किपल र भर्ती फोपेको चाहिँ बिहा वर्तन हुन्छ, केर्किपल केर्किपलभित्र चाहिँ बिहा वर्तन पनि चल्दैन, त्यसैले हामीले चाहिँ एउटा पुरानो जिजी बाजेहरूबाट चाहिँ एउटा चिनारो आफ्नो आफ्नो मान्छे चिन्नुपर्छ, आफन्तको हो अरू को हो भनेर चाहिँ हाम्रो एउटा संस्था हाम्रो खेलकिपलको एउटा साझा संस्था भने कुनैबाट बचेर पाएको होइन, आफै संस्थाबाट चाहिँ धेरै थोरै चन्दा गरेर चाहिँ एउटा गुठी घर भन्ने एउटा भवन छ, अनि उता भर्ती फो पनि त्यस्तै गरेर एउटा गुठी घर भन्ने चाहिँ भवन छ। हामीले कुनै योजना कुनै सरकारीबाट कुनै निकायबाट चाहिँ कुनै बजेट रकम ल्याएर बनाएको होइन, हाम्रै जिजी बाजेहरूले चाहिँ आफ्नो इच्छा अनुसार आफ्नो गच्छे अनुसार धेरै थोरै पैसा चन्दा गरेर चाहिँ एउटा हल गुठी घर भन्ने घर बनाएको छौँ, जिजी बाजेको पालैमै त्यसमै हामीले वर्षमा दुई तीन चोटि आज पूजा हुन्छन् हाम्रो कुटुम्बसँग जम्मा भई पितृ पूजा गर्ने बिहा वर्तन आफ्नो घर सानो भयो भने ती गुठी संस्थामा घर निशुल्क भाडा दिनु पर्दैन आफ्नो कुटुम्बभित्र केही मर्दा पर्दा बिहा वर्तनमा त्यो संस्था चाहिँ गुठी घर बनाएको छौँ र गाउँको हिसाबले भन्दाखेरि एउटा सेपी थान भन्ने मन्दिर छ जुन जिजु बाजेको पालामा यही गाउँमै धुपीको रुखमा निस्केको उत्पत्ति भएको देवी हुनुहुन्छ हामीले उहाँको नाम लिन्छौँ सिङ्गो मिङ्गो भन्ने नाम राखेको छ र त्यो नामहरू पनि हाम्रो नामकरण अस्तिमा सबै समावेश त्यो किताबमै समावेश भएको छ र अहिले हाल तत्कालै हालको लागि चाहिँ हाम्रो माथि संस्थाबाट चाहिँ हाम्रो गुठी संस्थालाई केही मर्मत गर्नुपर्ने आवश्यक देखेको भएर उहाँले चाहिँ यही वर्ष चाहिँ अहिले हाललाई 22 लाख चाहिँ बचत छुटाउनु भएको छ र हामीले अब हिजो आज 4 दिन 5 दिन मात्रै भयो उभर सेट ल्याएर चाहिँ त्यो हल पुरानो जमानाको झन्डै पुग्यो होला 120-130 वर्ष पुग्यो होला त्यो हल जीर्ण अवस्थामा थियो त्यसलाई भत्काएर चाहिँ राम्रो संरक्षण गरेर त्यही ठाउँमा जग्गा अरू हुने कुरा भएन त्यही ठाउँमा चाहिँ राम्रो तरिकाले बनाउने चाहिँ हिसाब चाहिँ गरेको छ।
यो वन जङ्गलमा पाइने जनावर चराचुरुङ्गी अनि वनस्पति तथा जडीबुडीहरू चाहिँ अब हाम्रो दैनिक जीवनमा एकदम अपरिहार्य छन् त होइन र ती सम्पदा वनस्पति जडीबुडीको संरक्षणको लागि चाहिँ के गर्दै आउनु भएको छ र यहाँहरूले चाहिँ दैनिक जीवनमा चाहिँ कतिको प्रयोग गर्नुभएको छ अथवा के छ नि त्यसको अवस्था चाहिँ?
हामीले आवश्यक परेको चाहिँ अब जङ्गल त हामीले धेरै थोरी चाहिँ आवश्यक परे अनुसारको युज गर्छ तर एक एपबाट चाहिँ अलिकति चाहिँ बन्धनमा परेको छ तर संरक्षण त गाउँबाटै अब पहिला एक एप नहुँदा पनि पहिला वन समिति नहुँदा पनि गाउँबाट संरक्षण गरेर राखेको थियो तर अहिले चाहिँ हामी चाहिँ एउटा एक एपको अन्तर्गत परेको हुँदा एक एपमा सुकी लिएर मात्रै हामीले चाहिँ युज गर्न पाउने अवस्थामा छ।
अनि वन जङ्गलमा पाइने ती वस्तुहरू गाउँको लागि अनि गाउँको आर्थिक विकासमा चाहिँ अथवा तपाईँहरूले चाहिँ प्रयोग गर्न चाहिँ पाउनु भएको छैन?
अति आवश्यक परेको खण्डमा चाहिँ एउटा निवेदन लिएर स्वीकृति लिएर मात्रै चाहिँ पाउने गरेको छ अहिलेसम्म। अब त्यो पनि प्रक्रिया चाहिँ लामो लाग्छ, अब त्यो 2-3 महिनै लाग्छ प्रक्रिया पुर्याउनलाई। पहिला त आफ्नो गाउँको चलन अनुसार हामीले अब सबै गाउँको मुखिया अन्तर्गत समस्या हेरेर तत्कालै समस्याको समाधान गर्ने थियो। अहिले सरकारी कानुन भनौँ यो एक एपले गर्दाखेरि उनीहरूको प्रक्रिया चाहिँ लामो भएको हुँदा अलिकति कष्ट भइरहेको छ।
प्राकृतिक स्रोत साधनमाथि त अब हामी आदिवासी जनजातिहरू त्यो माथि त्यही गाउँठाउँकै व्यक्तिहरूको चाहिँ अब त्यसमा चाहिँ हाम्रो भूमिका पनि अहम हुन्छ नि त होइन? त्यसको सँगसँगै त्यसको प्रयोग गर्नको लागि चाहिँ के भयो भने चाहिँ तपाईँहरूलाई सहज हुन्थ्यो जस्तो चाहिँ तपाईँलाई लाग्छ नि?
यो एकाबद्धकरण नभइकन आफ्नो आफ्नो सिमाना आफ्नो आफ्नो जङ्गल आफ्नो आफ्नो जडीबुटी तिनीहरू पहिला गाउँबाट निर्णय गरिराखेको थियो मुखिया मार्फत हेरिराखेको थियो। अब अहिले आएर चाहिँ अब मुखियालाई मान्यता नदिने माथिको आदेश अनुसार अब एकाबाट चाहिँ अन्तर्गत एकाबाट हेर्नु पर्ने नियम भएको हुँदा हामी त्यसमा लड्न सकेको छैनौँ। हामीले भन्न त कतिचोटि भनिसकेको छौँ, हामीले तपाईँहरूले नहुँदा पनि हामीले यो वन्यजन्तु अनि हरियाली रुखहरू काठबारहरू हामीले नियन्त्रण गरिराखेको थियो। आवश्यक पर्दाखेरि समस्या हेरेर मात्रै गाउँको जनतालाई वितरण गर्ने थियो र तपाईँहरू आएर अहिले आवश्यक पर्दा पनि नियमको प्रक्रिया गर्दाखेरि त मलाई ढिला सुस्त हुन्छ भनेर कतिपल्ट आवाज गरे पनि त्यहाँ आउँछ। अब हामी सानो गाउँले मात्रै गरेर हुने कुरा भएन, जब यो एक एप आएदेखि त धेरै ठाउँमा चाहिँ यस्तै समस्या भइराखेको छ। तत्काल एउटा समस्या पर्छ र घर भत्किएर जान्छ, त्यसलाई तत्कालै काठ चाहिने हुन्छ, त्यसलाई अब कहाँ बसाइ सार्ने त? पहिला त हाम्रो गाउँको मुखिया अनुसार गाउँमा वन जङ्गल सबैको अधिकार हुने थियो, त्यो समस्या परेन। ल खाना घर यति भत्किएको छ, ल बिना पुर्जी बिना रोल्टी बिना ल यति आवश्यक छ, ल यो फलाना बङबाट निस्कुल काटेर ल्याऊ भने तत्कालै 10-15 दिनमै काट्ने अधिकार जिम्मा दिइहाल्थ्यो। तत्कालै त्यो मान्छेले काटेर पनि ल्याएर तत्कालै बनाउनु पर्थ्यो। अहिले प्रक्रिया भन्दा पनि 3-4 महिना 5-6 महिना लाग्ने अवस्था छ। अब गाउँमै जिम्मा दिन पाएको भए राम्रो हुन्थ्यो। अब यो जब यो क्याबले गर्दाखेरि प्रक्रिया चाहिँ लामो काट्न त पाइरहेको छ, तै पनि प्रक्रिया चाहिँ लामो भयो। 2 वर्ष काठै काट्न पाएन यहाँ प्रक्रियाले के भन्दा एक क्याप जान्छ रे भने झन् पोहोर त फेरि 10 वर्ष थप्यो भन्ने कुरा आयो। अस्ति भर्खर 10 वर्ष म्याद थप्यो भन्ने कुरा आयो, त्यसले चाहिँ अलिकति समस्या चाहिँ भइरहेको छ।
हाम्रो वन जङ्गललाई संरक्षण गर्नुको लागि होइन अब हाम्रो गाउँघरको हाम्रो सांस्कृतिक सम्पदा संरक्षण गर्नुको लागि चाहिँ तपाईँहरूले चाहिँ कस्तो कस्तो खालको पहल गर्दै आउनुभएको छ र आउने दिनमा चाहिँ अझ के भइदियो भने चाहिँ यहाँलाई अझ सहज हुन्थ्यो जस्तो चाहिँ तपाईँलाई लाग्छ नि?
पहल त त्यही हो, वन्य जन्तुले हामीले पहिला मुखियाको पालोदेखि जस्तै अहिले एक एप आए पनि त्यही छ, एक एप आएर हेर्ने कुरा भएन, त्यही गाउँलाई जिम्मा दिएको छ, खालि काठ काट्दाखेरि प्रक्रिया पर्नु पर्छ भनेको छ। हामीले पहिला गाउँको मुखियाले हेरेर गर्दा काँचो दाउरा काट्न पाउनु थिएन, सुकेको ढलेमा ल्याउनु पर्थ्यो, अति आवश्यक भए मात्रै उसले चाहिँ एउटा निवेदन गाउँको मुखिया अनुसार चाहिँ मुखियालाई चाहिँ समस्या लेखेर नलेखे पनि लेख्न जाने पनि थिइनँ कतिपय त मौखिक भने मलाई यो समस्या पर्यो भने अति नै आवश्यक पर्यो सिकेको दाउरा छैन भने काँचो पनि जो एक दुई रात 10-15 काट्ने दिन्थ्यो अब त्यो एक क्याब नभइकन गाउँलाई चाहिँ जिम्मा दिने पाएको भयो अति गाउँको जनतालाई चाहिँ अति सुविधा हुने थियो झन्झै हुने थिएन अहिले जस्तै भनौँ अब म चाहिँ 3 वर्ष भइसक्यो म अति उपसमितिको अध्यक्ष पनि हो अब एक क्याबबाट हामीहरू तपाईँ गुरुङहरू पनि थारमा थोर्से भन्ने हाल्छौँ नि त तल त काठ नभएर फलामको डोर्नीमा हाल्छौँ हामी त यहाँ वनको नजिक भएर चाहिँ एउटा घरमा 2 हाल्छौँ पहिला पहिला त हरेक साल चाहिँ थोर्से फेर्ने थियो भने एक क्याबबाट यो रुख यसो धुबी रुख काट्यो भने चाहिँ गुनासो आइराखेर अहिले 3 वर्षमा बल्ल एकचोटि फेर्ने पर्ने नियम चाहिँ गरेको छौँ समस्या त छ अब समस्या अब त्यस्तो समस्याहरू चाहिँ एक क्याब बिना नभइकन त गाउँको मुख्यालय जिम्मा दिए अति सजिलो हुने थियो कि अब कति पहल गर्ने अब कति जोड गर्ने त्यस्तै त्यस्तै भइरहेको छ
अबका दिनमा चाहिँ अब सानो परियोजना अन्तर्गत चाहिँ गाउँमा कस्तो खालके कार्यक्रमहरू भइदियो भने चाहिँ गाउँको विकासमा अथवा तपाईँको सांस्कृतिक संरक्षणमा प्राकृतिक संरक्षणमा चाहिँ टेवा पुग्थ्यो जस्तो चाहिँ लाग्छ नि हजुरलाई
त्यो त अब कसरी सबभन्दा सुरुमा चाहिँ हामीले मेरो विचारमा आन्तरिक कुरा बुझेर अहिले के अहिलेको परिवेशमा यो राजनीति दल केमे भन्दाखेरि अलिक भदकल भइराखेको छ भने यो साइनो परियोजनाबाट चाहिँ यो हाम्रो भूमि हो यो हाम्रो संस्था हो भन्दै सबैले स्पष्ट कुरा चाहिँ हामीले बुझाउन सक्यो भने हाम्रो यो सम्बन्ध यो संरक्षण गरेको हाम्रो हो यो मरुभूमि हाम्रो हो यो यो ठाउँ हाम्रो हो भनेर राम्रोसँग बुझाउन सक्यो भने केही प्रगति होला जस्तो लाग्छ के अरे अब त्यसमा अब कार्यक्रम कसरी लैजाने भन्ने क्रम त अझ धेरै विचार गर्नुपर्ने छ किन भन्नाले अहिलेको यहाँ कतिपय कुराहरूले हामीले साइनो परियोजना भनेको छौँ कतिले चाहिँ कुनै पार्टीको त होइन भन्ने कुराहरू पनि लगेको छन् कि अब त्यस्तै छन् अब देशमा स्थिति यस्तै छन् राजनीति बुझ्ने अनि मैले त 2-3 प्रश्न गरिराखेको थियो हामी त्यस्तो कुनै राजनीति त्यो पार्टी एमाले पार्टी काङ्ग्रेस पार्टीबाट भएन भएको होइन हामी एउटा जनजातिबाट चाहिँ एउटा साइनो परियोजनामा लागू गरेको हो यो कुनै पार्टीसँग सम्बन्ध छैन यो जुन छ हाम्रो एउटा जनजातिको एउटा संस्थाबाट चलाएको हो हामी कुनै पार्टीमा चाहिँ त्यस्तो आशा देखाएर आशमा जानेमा चाहिँ हामी छैनौँ भन्ने जवाब दिनु परेको छ
हस् त मुखियाजी तपाईँले आफ्नो व्यस्त समयको बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद
सुन्नुभयो मुस्ताङ चिमाङका गाउँ मुखिया धनबहादुर थकालीसँगको कुराकानी त्यसै गरी यसै विषयमा मुस्ताङ स्याङका गाउँ मुखिया आइतलाल थकालीसँग गरिएको यो छोटो कुराकानी सुनौ है
मुखियाज्यू कार्यक्रममा तपाईँलाई स्वागत छ
हजुर धन्यवाद
तपाईँको गाउँको मुख्य सांस्कृतिक सम्पदा चाहिँ के हो त्यसको संरक्षणको लागि चाहिँ हजुरहरूले के गर्नुभएको छ नि
हाम्रो गाउँ समुदायको अन्तर्गत 3 गाउँले थकाली सेवा समुदाय अन्तर्गत एउटा प्रमुख एक्यासी गाउँ स्याङ गाउँ पनि हो त्यो स्याङ गाउँमा रहेका विभिन्न प्राकृतिक सम्बन्ध भौतिक र धार्मिक स्थल विकासी स्थलको लिस्टहरू सूचीहरू तयार पारेको छ त्यो तयार पारेको सूचीको आधारमा यो जनजाति अन्तर्गत 3 गाउँ थकाली सेवा समाज अलिक क्षतिको परेको हुँदा त्यसको प्रचार प्रसार र सबैलाई जानकारी गराउने काममा यसले ठुलो सेवा पुर्याएको छ त्यस अन्तर्गत हाम्रो गाउँमा विभिन्न किसिमका बढी बहुमत रूपमा बौद्धहरू भएको हुनाले धेरै किसिमका बौद्ध धर्मका गुम्बाहरू पनि रहेको छ त्यस कारण साथसाथै प्रमुख प्रमुख लामाहरूको वासस्थान पनि रहेको छ त्यति मात्र होइन बौद्ध धर्मअनुसार विभिन्न किसिमका पुरानो पुरानो 200 वर्षभन्दा अगाडि पुरानो गुम्बाहरू पनि रहेको छ त्यति मात्र नभइकन हाम्रो प्राचीनका कालदेखि नै बौद्ध धर्मअनुसार ध्यान बस्ने ओडार पनि रहेको छ आदिहरूको कुरा यहाँको समक्ष जानकारी गराउन चाहन्छु
त्यसको संरक्षणको लागि चाहिँ यहाँहरूले अहिले के गर्दै आउनु भएको छ नि
त्यसको संरक्षणको लागि विभिन्न संस्थाहरू गाउँसहित विभिन्न संस्थाहरूद्वारा संरक्षणको लागि र त्यसलाई प्रचार प्रसारको लागि विभिन्न कार्यक्रमहरू पनि गरिरहेको छ संरक्षणको लागि जस्तै मैले अघि भने ध्यान केन्द्र ध्यान बस्ने समस्या बस्ने गुफामा पनि सर्लङ्ग देख्नको लागि पेन्टिङहरू गर्ने त्यहाँ जानलाई रेटिङहरूको व्यवस्था पनि गर्ने त्यति मात्र नभएकन विभिन्न पत्र पत्रिकाहरूमा र विभिन्न च्यानलहरूमा प्रचारको लागि पनि केही यस्ता इन्टरभ्यूहरू पनि दिएको पाइन्छ र दिइरहेको छ। साथसाथै अब पर्यटकहरूको आकर्षण स्थल बनाउनको लागि हाम्रो गाउँकै एउटा डाँडामा भ्यू पोइन्ट भन्ने छ, एउटा शान्ति जोनागाउँ शान्ति पार्क भनिन्छ, त्यस मार्फत पनि त्यहाँ भएका महत्त्वपूर्ण स्थलहरूको अवलोकन गर्ने जानकारी सूचनाहरू पनि दिने काम गरेको छ। सोलाई बढीभन्दा बढी संरक्षण गर्नको लागि हाम्रो मुख्य कोठा चलन छ, मुख्य रोडले चाहिँ त्यसको कामको रोडिङ गर्ने काम गर्छ।
यो साइनो कार्यक्रम अन्तर्गत चाहिँ तपाईँको गाउँको संस्कृति संस्कार जोगाउन होइन, यो सम्पदाहरू जोगाउनको लागि अनि वन जङ्गलमा पाइने वनस्पति चरा चुरुङ्गी जनावर आदिको पनि तथ्याङ्क यहाँहरूले संकलन गर्नुभयो भनेको हामीले सुनेको छौँ नि त होइन। सो काम गर्दा चाहिँ गाउँलेलाई चाहिँ के फाइदा भयो?
त्यसबाट गाउँलेलाई फाइदा त अवश्य पनि भएको छ, प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा फाइदा भइरहेको छ। त्यसको साथसाथै त्यो वन्यजन्तु संरक्षण गर्न लागि हाम्रो मुखियाहरूद्वारा त्यसको साथसाथै त्योसँग सम्बन्धित अन्नपूर्ण संरक्षण अन्तर्गत सिएमसी समितिहरू छ, त्यहाँ उहाँहरूको समन्वयमा रहेर त्यसलाई संरक्षण गर्नलाई चोरी विकास गर्नबाट त्यहाँ भएका वन्यजन्तुहरूलाई ठिक अहिले चाहिँ खाना पिनाको उसको कारणले गर्दा अभावको कारणले गाउँ स्तरमा आउँदा पनि त्यसलाई बाल बच्चाबाट चाहिँ के अरे ढुङ्गा हान्न अथवा मार्नको लागि पनि हामीले संरक्षण गर्ने काम गाउँ समुदायबाट चाहिँ हुने गरेको छ।
प्राकृतिक रूपमा उपलब्ध हुने वनस्पति अनि जडीबुटीहरूको विवरण पनि तपाईँले सङ्कलन गर्नु भएको थियो होला, अनि त्यसलाई चाहिँ हामीले कसरी दैनिक जीवनमा अथवा हाम्रो आर्थिक उपार्जनमा चाहिँ कसरी प्रयोग गर्न सक्छौ नि?
त्यसको विवरणहरू सूचीहरू तयार पारेको छ र त्यो तयार पारेको सूचीहरूको आधारमा हाम्रो गाउँमा पाइने ती वनस्पतिहरूलाई प्राकृतिक सम्पदलाई बाट आर्थिक लाभ चाहिँ प्रत्यक्ष रूपमा दिन सकिरहेको छैनन्। जस्तो उदाहरणलाई निमसीहरू पाइन्छ या रकुमहरू पाइन्छ, त्यसलाई चाहिँ हामीले प्रचार प्रसारको कमी भनौँ या पहिलेदेखिको चलन नभएको हुनाले हामीले नचिन्न नसकेको हुनाले त्यसलाई चाहिँ बेचबिखन गर्ने खरिद गर्ने उत्खनन गर्ने कार्यमा चाहिँ भइरहेको छैनन्। अब अहिले तयार पारेको लिस्टको आधारमा हामी त्यो थाहा पाएपछि अब हामी बिस्तारै त्यसलाई चाहिँ उखनको लागि खरिद बिक्रीको लागि पनि हामी गाउँ समुदायबाट मुखियाको नेतृत्वमा गर्ने चाहिँ विचारमा रहेको छ।
भनेपछि हजुरहरूको अबको योजना चाहिँ त्यो जडीबुटीहरूलाई चाहिँ कसरी अर्थसँग जोड्न सक्छ त्यो अनुसार तपाईँहरू योजना चाहिँ बनाउँदै हुनुहुन्छ?
त्यो योजना बनाउँदैछौँ र अहिलेको विशेष यतिखेरको अवस्थामा हाम्रो गाउँमा या अघि हाम्रो वन लेकमा यात्रागुम्बा पाइन्छ र हाम्रो छिमेकी गाउँ ढाकरकुङबाट गोठालोहरूले यात्रागुम्बा चुपेको कुरा भन्ने थाहा पाएको हुनाले त्यो त्यसलाई चाहिँ उहाँहरूलाई एउटा शुल्क लिएर उहाँहरूलाई त्यो काम गर्नको लागि छुट दिने भन्ने निर्णय चाहिँ भएको छ।
यो बाहेक चाहिँ साइनो परियोजना अन्तर्गत चाहिँ हजुरहरूले अन्य कस्तो काम गर्दै हुनुहुन्छ र यो कार्यक्रम चाहिँ तपाईँहरूको गाउँको लागि चाहिँ कतिको प्रभावकारी भएको छ नि?
यो कामको लागि तयार पारेको छ भने जस्तो तपाईँले पुस्तक निकालेको छ भनेर भन्नुभयो होइन, त्यो पुस्तक निकाल्छु निकालेको छ भन्थ्यो तर त्यो अहिलेसम्म मैले उपलब्ध भएको थाहा पाएनन् र केही कार्यक्रमहरू पनि गर्ने प्रोग्रामहरू पनि दिने गरेको छ, सायद अब आउने दिनहरूमा त्यसलाई त्यहीबाट छिट्टै नै राम्रो व्यवस्था र त्योबाट छिट्टै नै फाइदा हुन्छ होला भने हामीले सोचेका छौँ।
हस्त, तपाईँले व्यस्त समयको बावजुद कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
हस्, मेरो तर्फबाट पनि यहाँ हाम्रो समुदायमा रहेका बारेमा केही कुराहरू छोटो भए पनि भाषा वित्त व्यक्त गर्न पाएकोमा तपाईँ रेडियो भर्सिङलाई पनि गाउँ समाजको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु।
सुन्नुभयो मुस्ताङ स्यान गाउँका मुखिया आयतलाल थकालीसँगको कुराकानी। अहिले तपाईँ कार्यक्रम साइनो सुन्दै हुनुहुन्छ। यो कार्यक्रम रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै पोखराको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट पनि सुन्दै हुनुहुन्छ। आजको रेडियो कार्यक्रममा हामी सिबिमिस समुदायमा आधारित अनुगमन र सूचना प्रणालीको प्रभावकारिताको बारेमा छलफल गर्दैछौँ। यसै सन्दर्भमा हामीले लम्जुङको घलेगाउँ, मुस्ताङको चिमाङ, कासीको छमराङका स्थानीय युवा आमा समूहका प्रतिनिधिहरूसँग सिबिमिस अन्तर्गत भएका कामहरू किन महत्त्व छ र सांस्कृतिक सम्पदा, स्थानीय वन जङ्गलमा उपलब्ध जनावर, चराचुरुङ्गी, वनस्पतिहरूको तथ्याङ्क सङ्कलन र संरक्षण किन आवश्यक छ भन्ने बारे विचार सङ्कलन गरेका छौँ। सुनौ यो विचार।
मेरो नाम अब टिका सिकुरुङ, कला चौथार तिन गरेका हौ। अब डाटा सङ्कलन गरेको त अब हाम्रै यही संरचनाहरूको के अरे अब त्यसलाई चाहिँ गुम्बा मन्दिरहरूलाई सफा सुग्घर राख्नु पर्यो है, अनि त्यो संरचनाहरूलाई राम्रो सम्भार गर्ने अनि धार्मिक स्थलहरूमा अब सम्मानजनक व्यापार पनि गर्ने अनि त्यो संरक्षणलाई अब हामीले जोगाएर राख्यो भने पछिको अब पुस्ताहरूलाई पनि अब भविष्यमा अब हाम्रो पुस्ताहरूलाई नि हाम्रो संस्कृति र अवस्थाको साँचो रूप देखाउन सकिन्छ नि त, यस्तो थियो उस्तो थियो भनेर। अनि वन जङ्गल चाहिँ अब जोगाउनलाई त अब राम्रो हेरचाह गर्नु पर्यो, वृक्षारोपणहरू रोप्नु पर्यो, त्यो अभियान गर्नु पर्यो, अवैध रूपमा कटानी गर्नु कटानी गर्नु रोक्नु पर्यो, सामुदायिक वन कार्यक्रमलाई अब जोगाउनको लागि हामी सहभागी हुन पर्यो। अब वनमा भएको अब चराचुरुङ्गीहरूलाई त अब त्यसलाई अब शिकार गर्नु भएन, अब राम्रोसँग जोगाएर राख्न पर्यो, जथाभावी शिकार गर्नु भएन अनि वनमा आग लागि हुन नि दिनु भएन, सचेतना फैलाउनु पर्यो, आगो लागि हुनबाट जोगाउनु पर्यो। त्यही हो अब त्यसलाई हामीले राम्रोसँग अब जोगाएर राख्नु पर्यो अनि वनको हेरचाह गर्नको लागि त अब त्यतिकै त हुँदैन, अब कुनै व्यक्तिलाई तोकेर हेरचाह गर्ने एउटा व्यक्ति राख्नु पर्यो, त्यसो हुनाले अब वन जोगिन्छ। त्यो व्यक्ति तोकेर राखेन भने त अब जथाभावी नै हो, वनलाई जोगाउन त सकिँदैन त्यस्तो राम्रोसँग, त त्यसको हेरचाह गर्नको लागि एउटा व्यक्ति नै गाउँलेले हुन्छ कि अब संस्थाले अब फलो गरेर हुन्छ कि अब राख्नु पर्यो कि त्यसरी जोगाउन त, नत्र भने त अब गाउँले त कहाँ हेर्न सकिन्छ त नि राम्रोसँग जोगाउन सकिँदैन, अब जथाभावी नै गएर एकजनाले गएर लुकेर ल्याइन्छ, वनमा त अब हेरचाह गर्ने मान्छे राख्नु पर्यो कि, अब त्यतिकै त हुँदैन। अनि पुरानो अब संरचना जडीबुडी नि पाइन्छ, जडीबुडीलाई अब अहिलेकै अब युवाहरूले त खासै चिन्दैन, पहिलाको अब बुढापाकाहरूलाई यस्तो जडीबुडी हो ऊ हो भनेर अब युवाहरूलाई चिनाउन पर्यो, अहिलेको जेनजी पुस्ताहरूलाई अब त्यतिकै त त्यो अब जडीबुडी भन्ने अब के अहिलेको केटाकेटीले त कहाँ चिन्छ त नि, नचिनाइदिएसम्म त त्यो तिनीहरू पनि यसरी चिनाउन पर्यो। अब गाउँमा सबैलाई अब यस्तो उस्तो भनेर अब शिक्षा दिन पर्यो, त्यतिकै त अब एक दुईजनाले त बुझ्छ, सबैले त कहाँ बुझ्न सकिन्छ। अब यो संस्थाले यसरी हामीलाई तालिम अब यसरी दिँदाखेरि अब केही यो प्रशिक्षण दिँदाखेरि अब बुझ्न चाहिँ अलिअलि चाहिँ बुझिहाल्यो के अरे गाउँले नि, अब त्यही भएर अब यो जनजातिले नि हामीलाई अब राम्रो कार्यक्रम ल्याएर राम्रो नै शिक्षा दिनुभयो, त्यसमा चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। ल यति नै है।
म निकास गुरुङ, सेन्ट जुलिया क्लब अन्नपूर्ण 11 अध्यक्ष, जो नेसिनले जुन गर्दै आएको हरेक क्रियाकलाप जस्तै अहिले चाहिँ हाम्रो विशेष गरी मठ मन्दिर लगायतका जनजातिहरू जुन यो पहाडमा बसोबास गर्दै आएको उहाँहरूको लागि चाहिँ विशेष यो कार्यक्रम जुन छ हामीलाई यो प्राकृतिकसँग चाहिने कुराहरू जुन संरक्षणको कुराहरू ल्याउनु भएको त्यो एकदम राम्रो कुरा हो। जुन यो प्राकृतिक कुराहरू चाहिँ हामीलाई चाहिँ विशेष गरी जनजातिलाई चाहिँ डेली लाइफमा चाहिँ प्रयोग गर्नलाई एकदम सहज हुन्छ, त्यसलाई चाहिँ संरक्षण गर्नुपर्छ। हाम्रो विशेष गरी वनवादी अथवा जनजातिको हरेक क्रियाकलापहरूमा चाहिँ यो वनस्पति वन जङ्गल यो प्राकृतिक कुराहरू चाहिने भएको हिसाबले चाहिँ जुन यो कार्य गर्नुभएको छ नेपिनले त्यो चाहिँ एकदम राम्रो कार्य जस्तो लाग्छ मलाई। धन्यवाद।
मेरो नाम रसिला थकाली, म चिमाङ उमेसियाको तर्फबाट र म यो गाउँको आमासम्मको अध्यक्ष पनि छु र यो किताब छपाईबाट हाम्रो गाउँ आफ्नो ठाउँको रीतिरिवाज धर्म प्रकृति सम्पदाहरूलाई पनि जगेना गरेपछि अब हाम्रो भावी पुस्ताहरूले यो पछि आउने भावी पुस्ताहरूलाई यो हाम्रो प्राकृतिक सम्पदा यस्तो थियो, धर्महरू यस्तो थियो, रीतिचाल यस्तो थियो, चाडबाड यस्तो थियो भनेर जोगाइराख किताबमा सीमित राख्न सके पनि भोलि आउने भावी पुस्ताहरूलाई त्यो किताबमा मात्रै हेरेर पनि उनीहरूले यसलाई जोगाउन सकिन्छ कि भन्ने अपेक्षाको साथ हामीले यो किताब छपाई कार्यक्रम गर्यौँ र योबाट हाम्रो वन जङ्गल भएको जडीबुटीहरू र प्राकृतिक सम्पदाहरूलाई जोगाउन सकेमा हाम्रो वरपर वातावरणहरू सरसफाइ राख्न सकेमा पर्यटक हिसाबले आय स्रोतमा पनि केही हुने सम्भावना पनि छ र यो हाम्रो सिमाङ गाउँको गाउँमा रहेको वरिपरि रहेको दर देवताहरू पूजा आजाहरूमा पनि हामी आफ्नो हराउँदै लोप हुँदै गएको अब अहिलेको पुस्ताहरू धेरै विदेशी निर पढाएको सिलसिलामा धेरै बाहिर भएको हुनाले यहाँको वेशभूषाहरू आफ्नो चाडहरू केही थाहा नभएको हुनाले यसमा जोगाएर राखेको भने भोलि हामी भावी पुस्ताहरूले पनि यसमा हेरेर किताबमा लेखेकोलाई हेरेर निरन्तर दिन सक्ला भन्ने आश छ र यसलाई जोगाउन सकेपछि किताबमा मात्रै सीमित राख्न सके पनि हाम्रो आफ्नो ठाउँ वरिपरिहरू जोगाउन सकेपछि आफ्नो प्राकृतिक सम्पदालाई जोगाउन सकेपछि यहाँ पर्यटकहरू तान्न सक्छ र आर्थिक पनि आय आर्जन राम्रो हुने भन्ने आशा छ र यो किताब सबै कार्यक्रमले हाम्रो यो आफ्नो ठाउँको हराउँदै गएको लोप हुँदै गएकोहरू धर्म संस्कृतिदेखि लिएर चाडबाडदेखि लिएर वरिपरि भएको वातावरण भएको जनावर पशु पन्छीदेखि लिएर बोट बिरुवाहरू सबैलाई हामीले थाहा नभएको कुरा पनि अहिलेको हामीले पनि थाहा पाउन पाएर योलाई पनि जोगाइराख्नको लागि योलाई संरक्षण दिनको लागि पनि यो किताब सबैले धेरै राम्रो गर्नुभएको जस्तो लाग्यो र यो किताब छपाएले हाम्रो भावी पुस्तालाई चाहिँ धेरै राम्रो उ गर्ने चाहिँ धेरै राम्रो लाग्यो।
मेरो नाम चाहिँ ओम प्रसाद गुरुङ, म कोला सोथार तिन गल्ली गाउँमा चाहिँ बस्छु र म चाहिँ हाल अहिले यहाँको युवा क्लबको अध्यक्ष पनि हुँ र जुन पहिला हाम्रो यो आदिवासी जनजाति महासङ्घले चाहिँ घल्ली गाउँमा ट्रेनिङ चलायो उहाँहरूको यो यहाँको जीव जन्तु यहाँको वनस्पति यहाँको जडीबुटीदेखि लिएर सबै चिजको चाहिँ उहाँहरूले सर्वे गर्नुभएको थियो त्यो चाहिँ जे होस् उहाँहरूले गर्नुभएको त्यो काम चाहिँ एकदमै ठिक छ। जुन हाम्रो यो घल्ली गाउँको निम्ति पनि यहाँको जनावरहरूको यहाँको वनस्पतिहरूको चाहिँ हामीले अझै संरक्षण गर्न सक्यो भने चाहिँ हाम्रो यहाँको पर्यटनलाई पनि एक हिसाबले चाहिँ राम्रो हुन्छ। त्यसै गरी यहाँको जडीबुटीहरूलाई चाहिँ सङ्कलन गरेर पुरानो जडीबुटीहरूलाई चाहिँ संरक्षण गर्न सक्यो भने त्यसले चाहिँ अझै बाहिरी ठाउँहरूतिर पनि हाम्रो यहाँको जडीबुटीलाई चाहिँ अन्तर्राष्ट्रिय राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चाहिँ यसको चाहिँ प्रचार प्रचार गर्न सकिन्छ र यो चाहिँ यो संरक्षण गर्दा चाहिँ हाम्रो भावी हामीभन्दा पछिल्लो जेनेरेसनको पुस्ताहरूले पनि अझै यो ठाउँमा यस्तो थियो, यस्तो वनस्पतिहरू थियो, यस्तो जनावरहरू थियो भनेर चाहिँ हाम्रो भावी पुस्ताहरूले पनि त्यसलाई हेर्न सकिने भएकोले चाहिँ यो चाहिँ एकदमै आवश्यक छ, एकदमै राम्रो काम छ। धन्यवाद।
कार्यक्रम साइनोको आजको श्रृंखला यति नै। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङ्दी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै म मीना गुरुङ पनि बिदा हुन्छु। तपाईँको साता सुखद रहोस्। नमस्कार।